यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको एघारौं महाधिवेशनबाट अध्यक्षमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली विजयी। नवनिर्वाचित एमाले केन्द्रीय कमिटिको पहिलो बैठक आज बस्दै। गत भदौ 23 र 24 गतेको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको म्याद एक महिना थप गर्ने मन्त्री परिषदको निर्णय। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटी लिएर रिहा गर्न उच्च अदालत बुटवल इजलासको आदेश। र हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी इजरायलद्वारा लेबननमा आक्रमण।
सुनत, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ। एघारौं राष्ट्रिय महाधिवेशनबाट ओली 1663 मतका साथ विजयी हुनुभएको हो। प्रतिस्पर्धी ईश्वर पोखरेलले 564 मत प्राप्त गर्नुभयो। त्यसै गरी महासचिवमा निर्वाचित शंकर पोखरेलले 1228 मत ल्याउनु भएको छ। प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले 999 मत प्राप्त गर्नुभयो। उपाध्यक्षहरूमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी हुनुभएको छ। नेकपा एमालेको 5 उपाध्यक्ष पदका लागि 11 जनाको उम्मेद्वारी परेको थियो। त्यसै गरी उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनुभएको छ। सचिवहरूमा पद्मा अरियाल, महेश बस्नेत, शेरधन राई, खगराज अधिकारी, हेकमत कार्की, यामलाल कडेल, भानुभक्त ढकाल, छविलाल विश्वकर्मा र राजन भट्टराई विजयी हुनुभएको हो। 9 सचिव पदका लागि सबैभन्दा बढ़ी 20 जनाको उम्मेद्वारी परेको थियो। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले शपथ ग्रहणपछि अब प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन र अदालतमा कानूनी लड़ाई साथमै लिएर जाने बताउनु भएको छ। अध्यक्ष ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लूटपाट मच्चाएर गरिएको संसद विघटन र सरकार गठन गरिएको बताउनुभयो।
सही बाटोमा फर्काउने असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधि सभाको अविलम्ब पुनर्स्थापनाको मागलाई लिएर देशका हितहरूलाई तलमाथि पर्न दिइने छैन भन्ने उद्घोषका साथ देशव्यापी रूपमा आन्दोलनमा उत्रे। त्यही आन्दोलनकै बीचमा आफ्नो 11 महाधिवेशन यसले आयोजना गरेको छ। 11 महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूलाई जवाबको रूपमा, अलोकप्रिय भएका छन् भन्नेहरूलाई जवाबको रूपमा यस महाधिवेशनको आयोजना।
अध्यक्ष ओलीले भदौ 24 को घटनापछि देशमा पुराना पार्टीहरू सकिए भन्ने भाष्यलाई चिर्दै नेकपा एमाले अझ सशक्त भएर अघि बढ़ने बताउनुभयो। अध्यक्ष ओलीले पार्टीमा सबैलाई एकताबद्ध बनाएर अझ बलका साथ अघि बढ़ने दावी पनि गर्नुभयो। एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डाक्टर विजय सुब्बा समक्ष नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराउनु भएको हो। यसैबीच नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटिको पहिलो बैठक आजका लागि बोलाइएको छ। एमाले नवनिर्वाचित सचिव डाक्टर राजन भट्टराईले केन्द्रीय कमिटिको पहिलो बैठक आज दिउँसो 1 बजे बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा बस्ने गरी बोलाइएको जानकारी दिनुभयो। सरकारले भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ गर्न गठित आयोगको कार्य अवधि 1 महिना थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले बयान लगायत प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद 1 महिना थप्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री खरेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको बताउनुभयो। संचार मन्त्री खरेलले 2078 सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 अनुसूची 1 संशोधन गर्नका लागि राष्ट्रपति समक्ष अध्यादेश सिफारिश गरिएको बताउनुभयो।
प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको छ। यसमा 2078 राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिमको दलित आदिवासी जनजाति खस आर्य मधेसी थारू तथा मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 अनुसूची 1 संशोधन गर्ने रहेको छ। 2082 भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ गर्न नेपाल सरकार मन्त्री परिषदको 2082/6/5 निर्णय अनुसार गठित आयोगको कार्य अवधि 1 महिना थप गर्ने निर्णय भएको छ।
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री खरेलले विभिन्न बाल सुधार गृहमा रहेका र सुधार अवधि बाँकी रहेका 18 वर्ष माथिकालाई राख्ने गरी नुवाकोटको विदुर नगरपालिकामा रहेको केन्द्रीय कारागारको खाली ब्लकलाई बाल सुधार गृहको रूपमा संचालन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ। प्रदेशसभाको आज दिउँसो 4 बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनुहुने भएको हो। मुख्यमन्त्री यादव गत मंगसिर 19 गते नेपाली कांग्रेस संसदीय दलको नेताका हैसियतमा 7 दलका 77 जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। यस्तै मधेस प्रदेशसभाको रिक्त सभामुख पदका लागि यही पुष 6 गते निर्वाचन हुने भएको छ। उपसभामुख बबिता रावत ईश्वरले सभामुख निर्वाचनका लागि सूचना प्रकाशन गर्न प्रदेशसभाका सचिव वासु प्रसाद कोइरालालाई निर्देशन दिइएको बताउनुभयो। उच्च अदालत दाङ बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश द्वय वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले लामिछानेलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो। आदेश अनुसार लामिछाने व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा जानु परेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ। त्यस्तै थुनामुक्त हुन पछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नु परेमा तयार भएको कागज गर्नुपर्नेछ। त्यसै गरी गोर्खा मीडिया प्रणालीका संचालक रहेका छविराज जोशीलाई पनि ब्याङ्क ग्यारेन्टीको सक्कल पेश गरेमा नियमानुसार गर्न आदेश गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले स्थानीय प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेद्वारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल गठन गरेको छ। पार्टी सचिवालय बैठकले विष्णु कुमार श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। यस्तै सचिवालय बैठकले पारदर्शी उम्मेद्वार छनौटका लागि उपेन्द्र पाण्डेको संयोजकत्वमा अडिट समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता झाले जानकारी दिनुभयो। त्यसै गरी बैठकले निर्वाचन लक्षित गतिविधि र साझा बुझाई तयार गर्न महामन्त्री कविन्द्र बुर्ला कोटीको समन्वयमा आज निर्वाचन पूर्व तयारी छलफल आयोजना गर्ने निर्णय गरेको छ। गोर्खापत्र दैनिकको 125 शताब्दी रजत वर्ष तथा दि राइजिङ नेपालको 61 वर्ष प्रवेशका अवसरमा संस्थाले हिजो पहिलो पटक गोर्खापत्र डिस्कोर्स अन रिकोभरी एण्ड रेजिलेन्स कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ़नुपर्ने बताउनुभयो। सरकार र निजी क्षेत्रबीच सहकार्य गर्न सकेमा मात्रै मुलुकमा दिगो आर्थिक विकास हुने बताउनुहुँदै उपराष्ट्रपति यादवले निजी क्षेत्रलाई राष्ट्र विकासको इन्जिनको संज्ञा दिनुभयो। गोर्खापत्र संस्थानले आयोजना गरेको बहसले सरकार नीति निर्माता र निजी क्षेत्रलाई एउटै मंचमा ल्याउन सहायक सिद्ध बनेको समेत उहाँले बताउनुभयो। अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्र विज्ञ नीति निर्माता र सरकारवाला बीच साझा मंच सिर्जना गरी चुनौती र अवसरहरूको पहिचान गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो। गोर्खापत्र संस्थानको आयोजना र गोर्खापत्र एकेडेमीको संयोजनमा हिजो सम्पन्न कार्यक्रममा उद्योगी व्यवसायीहरूको अपेक्षा नीतिगत अन्यल र सरकारले चाल्नुपर्ने कदमका विषयमा बहस भएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी टोली सहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले छोटो समयका लागि विशेष परिस्थितिमा मन्त्री बन्न आएको भए पनि वैदेशिक रोजगार व्यवस्थित बनाउन आफूले दिनरात नभनी जिम्मेवारी पूरा गर्ने बताउनुभयो। त्यस अवसरमा नेपाल लेबर माइग्रेशन रिपोर्ट 2024 सार्वजनिक गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बर्दियाको जब्दी घाटमा पुल निर्माण प्रक्रिया शुरू गरिएको बताउनु भएको छ। बर्दियाको जब्दी घाट पुलको हिजो अनुगमनका क्रममा उहाँले पुरानो पुल प्राविधिक समस्याले गर्दा कानूनी झमेलामा फँसेकोले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित चौथो संस्करणको चाइना नेपाल मीडिया समिटमा मन्त्री खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो। संचार मन्त्री खरेलले नेपालको पूर्वाधार शिक्षा स्वास्थ्य पर्यटन संस्कृति र सम्पदाको विकास प्रवर्धनमा चीन सरकारको योगदानप्रति आभार प्रकट गर्नुभयो। बैतडीका स्थानीय तहले स्थानीय पाठ्यक्रम अनुसार पाठ्य पुस्तक तयार नपार्दा अध्ययन अध्यापनमा असहज हुने गरेको छ। आधारभूत तहसम्म स्थानीय पाठ्यक्रम लागू गरिए पनि पाठ्य पुस्तक अभावका कारण शिक्षक तथा विद्यार्थीहरूलाई असहज भएको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम अनिवार्य गरिएको छ। स्थानीय स्तरको भूगोल कला धर्म संस्कृति रहन सहन वेशभूषालाई समेटेर स्थानीय पाठ्यक्रम तयार पार्नुपर्ने हुन्छ। तर यहाँ पाठ्यपुस्तक नै तयार नहुँदा सिकाइमा विविधता आउने गरेको छ। हालसालै स्थानीय तहहरूले पाठ्यक्रम तयार पारेको भए पनि सोही अनुसार पाठ्यपुस्तक तयार पार्न नसक्दा सिकाइमा सहजीकरण ल्याउन नसकिएको बैतडीको पाटन 10 स्थित सरस्वती माविका प्रधानाध्यापक लोकराज भट्टले जानकारी दिनुभयो।
शिक्षकहरू पूर्ण तालिम प्राप्त दक्ष नभएको फरक भाषी शिक्षकहरू भएको त्यसै गरी फरक संस्कार संस्कृतिका शिक्षकहरू पनि फरक फरक समुदायमा अध्यापनका लागि पुग्नुपर्ने परिस्थितिमा स्थानीय पाठ्यक्रमको विषय अध्यापन गर्ने अर्थात विषय विस्तृतिकरण गरिएको पाठ्य पुस्तक तयार गर्न पाए त्यो हाम्रा लागि अति नै सान्दर्भिक हुने थियो।
शिक्षक र विद्यार्थीहरूलाई असहज हुँदा पाठ्यक्रमका उद्देश्य परिपूर्तिमा समस्या भइरहेको छ। पाटन नौस्थित जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक केशव दत्त भट्ट।
खोज गरेर पढाउने भए एक अर्थ भयो, नत्र विद्यार्थी पनि अलमलयमा परे जस्तो लाग्छ मलाई। समयमा कोर्स नसकिने, कसरी पढाउने, के गर्ने भनेर एउटा प्लानै बनाउनु गाह्रो के। अब करिकुलम मात्रै छ, त्यो पाठ्य पुस्तक नभइदिए अलि गाह्रै अवस्था भयो।
केही विद्यालयहरूमा भने शिक्षक आफैले पाठ्य पुस्तक तयार पारेर पठन पाठनलाई सहज बनाइरहेका छन्। ज्ञानेश्वर नमुना माध्यमिक विद्यालय पाटन नौका शिक्षक भरत सिंह कुवरले 2 वर्ष लगाएर स्थानीय पाठ्य पुस्तक तयार पार्नु भएको छ।
पाटन नगरपालिकाले स्थापना गरेको स्थानीय पाठ्यक्रम पाठ्यक्रमको क्षेत्र र क्रम अनुसार मैले तयार पारेको छु र त्यसका कुनै पनि क्षेत्र र क्रम अनुसारका मुद्दाहरूलाई टेकेर यो पाठ्यक्रमका विषयवस्तुहरू विभिन्न सामाजिक सञ्जाल विभिन्न व्यक्तित्वहरू विभिन्न संघ संस्था तथा वडा कार्यालयको सहयोग लिएर चित्रात्मक तथा रंगीन मसीद्वारा लेखेको छु। यसले गर्दा विद्यार्थीहरूलाई पठन पाठन गराउन एकदम सहज भएको छ।
पाठ्यक्रम निर्माण गरेको पाटन नगरपालिकाले पाठ्य पुस्तक निर्माणको तयारी भइरहेको जनाएको छ। सबै शिक्षकहरूको सहकार्यमा पुस्तक तयार गर्ने गरी काम भइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेले जानकारी दिनुभयो।
पाठ्य पुस्तकहरू नगर कार्यपालिकाले नै पास गर्नुपर्ने हुन्छ, त्यसका लागि हामीले चाहिँ पाठ्यक्रम प्रयोग गरिसकेका छौँ। अब पाठ्य पुस्तक निर्माण गर्नुपर्नेछ, त्यसका लागि हामी अब तयारी गर्छौँ।
जिल्लाका अधिकांश स्थानीय तहहरूले पाठ्यक्रम तयार पारेको भए पनि पाठ्य पुस्तक निर्माण गर्न सकेका छैनन्। यसले सिकाइमा विविधता ल्याएको छ भने विद्यार्थीहरूले पनि स्थानीय स्तरको ठोस ज्ञान हासिल गर्न सकेका छैनन्। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
प्रहरीले झुटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका 17 घर भई हाल काठमाण्डू तारकेश्वर 8 शान्ति टोल बस्ने 43 वर्षीय यमबहादुर बस्नेत, झापा कचन कबल गाउँपालिका 3 घर भई हाल ललितपुर महालक्ष्मी 1 इमा टोल बस्ने 51 वर्षीय कृष्ण बहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका 9 घर भई हाल काठमाण्डु महानगरपालिका 30 ज्ञानेश्वर बस्ने 41 वर्षीय सूर्य बहादुर खड्का रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो। पक्राउ परेकाहरूमाथि नागरिकता, लिखित कृत्य र संगठित अपराध सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो। निर्वाचन आयोगले निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्धन स्रोत पुस्तिका सार्वजनिक गरेको छ। निर्वाचन शिक्षा तथा सूचनाको विस्तार, स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार नारासहित सामाजिक शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका 2082 तयार पारी आयोगले वेबसाइट मार्फत सार्वजनिक गरेको हो। स्रोत सामग्रीमा 7 परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन्। भोजपुरका किसानका लागि सुन्तला आमदानीको राम्रो स्रोत बनेको छ। अन्य बालीको तुलनामा सुन्तला खेतीबाट राम्रो आमदानी हुने भएपछि किसान सुन्तलाको व्यावसायिक खेतीमा जुटेका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
सड़कको सहज पहुँच भएसँगै यहाँ उत्पादन भएको सुन्तला घरबाट नै बिक्री हुने गरेको छ। भोजपुरमा उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँ लगायतका शहरमा पुग्न थालेपछि किसानलाई सहज भएको हो। यहाँका किसानले सुन्तला बिक्रीबाट वार्षिक रूपमा 50,000 10 लाखसम्म आमदानी गर्दै आएका छन्। स्थानीय किसान बद्री अधिकारी र योगेन्द्र बहादुर कटुवाल।
यो घरबाट बिक्री हुन्छ, क्षेत्रफल 33 पनि, आमदानी सलाखाला
10 लाख। व्यापारीहरूसँग कन्ट्याक्टको आधारले बोटे पनि उनीहरू किन्छन्, बोटमै दाम गरेर लान्छन्।
सरकारले व्यावसायिक सुन्तला खेतीमा लाग्ने किसानलाई उनीहरूको काम तथा व्यावसायिक योजनाको आधारमा आवश्यक आर्थिक तथा प्राविधिक लगायतका सहयोग गर्दै आएको छ। कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको टेम्के मयू गाउँपालिका उपाध्यक्ष रमा देवी राईले बताउनुभयो। विशेष गरेर टेम्के मयूको केराबारी, अन्नपूर्ण, कोट, छिनामुको लगायतको ठाउँमा राम्रो सुन्तला हुने भएकाले यस क्षेत्रलाई सुन्तला पक्क क्षेत्र घोषणा गरेर काम गरिरहेको उहाँको भनाइ छ।
यहाँको जीवन स्तर उकास्नको लागि, यहाँको गाउँपालिकाका नागरिकलाई आत्मनिर्भर बनाउनको लागि हामीले कृषिलाई नै प्राथमिकतामा राखेका छौँ। यहाँको 80% नागरिकहरू चाहिँ कृषिमै आत्मनिर्भर छन्। त्यसो भएको हुनाले यसलाई आधुनिकीकरण गरिनुपर्छ र व्यावसायीकरण गरिनुपर्छ भन्ने हिसाबले हामी लागेका छौँ।
जिल्लाका 9 स्थानीय तहको तल्लो भेगको करिब 740 हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ। गत वर्ष भोजपुरमा करिब 6,250 मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले हिजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी लेबननमा आक्रमण गरेको लेबननको सरकारी मीडियाले जनाएको छ। सन् 2024 नोभेम्बरको युद्ध विरामको बावजूद इजरायल र लडाकु समूह हिजबुल्लाह बीचको एक वर्षभन्दा बढ़ीको शत्रुता अन्त्य हुने अपेक्षा गरिए पनि इजरायलले लेबननमा आक्रमण जारी राखी 5 दक्षिणी क्षेत्रहरूमा सेना राखेको छ। लेबननको सरकारी समाचार एजेन्सीले दक्षिण र पूर्वका पहाड़ी क्षेत्रहरूमा थुप्रै आक्रमणहरू भएको जनाएको छ। आगामी शुक्रबार संयुक्त राज्य अमेरिका र फ्रान्स लगायतको सहभागितामा युद्ध विराम अनुगमन समितिको बैठक तय भएको छ। थाइल्याण्डको सेनाले कम्बोडियाको पेई पेटको क्यासिनो हबमा बम प्रहार गरेको कम्बोडियाको रक्षा मन्त्रालयले जनाएको छ। दुई राष्ट्रबीचको प्रमुख सीमा नाकामा हाल दुई पक्ष बीच झडप भइरहेका छन्। थाई सेनाले पेई पेट नगरपालिका बान्टे मिन्चे प्रान्तको क्षेत्रमा दुईवटा बम खसालेको कम्बोडियाको रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। थाइल्याण्डले भने हालसम्म आक्रमणबारे कुनै टिप्पणी गरेको छैन। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उपराष्ट्रपति राम सहाय प्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ। अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यले बिहिबार ललितपुरमा आयोजना गरिएको गोर्खापत्र डिस्कोर्समा उपराष्ट्रपति यादवले सरकार र निजी क्षेत्र बीच सहकार्य र समन्वय हुनुपर्ने बताउनुभयो। उपराष्ट्रपति यादवले भदौको जेन्जी आन्दोलन पश्चात नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विषयमा ठोस छलफल गरी पारदर्शिता, सुशासन, भ्रष्टाचार मुक्त समाज, सरल सार्वजनिक सेवा प्रवाह र देशभित्रै रोजगारीका अवसर सिर्जना लगायतका आन्दोलनका माग पूरा गर्न समेत सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको र करिब 10% राजस्व वृद्धि भएको बताउनुभयो। अर्थमन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै लगानीको वातावरण बनाउन सरकार योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो। त्यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचार नियन्त्रण, सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर सरकार अघि बढ़िरहेको बताउनुभयो। यस्तै नेपाल राष्ट्र बैंकका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड़ दिनुपर्ने बताउनुभयो। पर्यटनसँग जोड़िएका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई दिगो पर्यटन विकासका लागि खाद्य सुरक्षा र स्वच्छताको महत्वबारे जानकारी दिन बिहिबारदेखि काठमाडौँमा खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम शुरू भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP को संयुक्त पहलमा संचालित दिगो पर्यटन परियोजनाले रेवान संघको सहकार्यमा आयोजना गरेको दुई दिने तालिममा रेस्टुरेन्टका संचालक, व्यवस्थापक तथा सेफहरूको सहभागिता रहेको दिगो पर्यटन परियोजनाका प्रबन्धक धर्मराज दवाडीले बताउनुभयो। तालिममा खाद्य सुरक्षा मापदण्ड, स्वच्छता अभ्यास, सुरक्षित खाना तयारी तथा पर्यटन मैत्री सेवा र गुणस्तर लगायतका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ। नेपाल र कम्बोडिया बीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया नेपाल B2B व्यापारिक अन्तर्क्रिया कार्यक्रम 2026 आयोजना हुने भएको छ। पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रममा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायत पर्यटन, उड्डयन, उत्पादन, संस्कृति, प्रविधि तथा आयात निर्यात क्षेत्रका व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ। यस्तै कम्बोडियाको तर्फबाट कम्बोडिया चेम्बर अफ कमर्स, उड्डयन कम्पनी, निजी लगानी समूह, व्यापारिक संस्था तथा सांस्कृतिक सृजनात्मक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने कार्यक्रमका संयोजक रामप्रसाद पाद्यले जानकारी दिनुभयो। यस मार्फत नेपाल र कम्बोडिया बीचको द्विपक्षीय मित्रता, सांस्कृतिक कूटनीति र पर्यटन प्रवर्धनलाई थप बल मिल्ने अपेक्षा गरिएको गैरआवासीय नेपाली संघ कम्बोडियाका पूर्व अध्यक्ष एवं व्यवसायी लाल सिंह खड्काले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार।
फ्रेन्च क्लब इन्फा युसुर युथ लीगको तेस्रो स्थानमा उक्लिएको छ। सातदोबाटो स्थित इन्फा मैदानमा बिहिबार सम्पन्न खेलमा विभागीय टोली एफएफ क्लबलाई 2-0 गोलले हराएको हो। यो सँगै फ्रेन्चले 12 खेलबाट 45 अङ्क पुर्याएको छ। एक खेल कम खेलेको मनाङ मर्स्याङदी क्लबको पनि 45 अङ्क नै छ। एफएफ भने 35 अङ्क सहित सातौं स्थानमा छ। सडानन्द मस्की मगरले 2 गोल गरे। उनले 17 र 19 मिनटमा गोल गरेका थिए। जेएनजी आन्दोलनमा ज्यान गुमाएका दिवंगत शहीदहरूप्रति श्रद्धांजलि व्यक्त गर्न जेएनजी शहीद स्मारक फुटसल प्रतियोगिता आयोजना हुने भएको छ। बिहिबार आयोजक मित्रनगर राइजिङ क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो। राजधानीको सामाखुसी स्थित मनाङ मर्स्यादी फुटसल कोर्टमा हुने प्रतियोगिता यही पुस 4 र 5 गति हुनेछ। प्रतियोगिताको विजेता टोलीले 1,00,000 रुपियाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुने टोलीले 50,555 रुपियाँ पाउने आयोजकले बतायो। थाइल्याण्डमा हुने साफ फुटसल च्याम्पियनशीप 2026 लागि नेपाली पुरूष र महिला टोलीको बन्द प्रशिक्षण घोषणा भएको छ। प्रशिक्षणका लागि दुवैतर्फ समान 17 खेलाड़ी बोलाइएका छन्। पहिलो पटक हुन लागेको साफ फुटसल च्याम्पियनशीपमा दक्षिण एसियाका सातै देशका पुरूष र महिला टीम सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले अर्को वर्षको विश्वकप फुटबलका लागि पुरस्कार राशिमा 50% वृद्धि गर्ने घोषणा गरेको छ। फिफाले संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोमा अर्को वर्ष हुने विश्वकपमा सहभागी टोलीहरूलाई दिने पुरस्कार राशिमा 50% वृद्धि गर्ने घोषणा गरेको हो। विश्वकप विजेताले 7 अर्ब 28 करोड रुपियाँ प्राप्त गर्नेछ। उपविजेताले 4 अर्ब 81 करोड पाउनेछ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.3 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:50 भयो भने सूर्यास्त भरे साँझ 5:13 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको 11 औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी। नवनिर्वाचित एमाले केन्द्रीय कमिटिको पहिलो बैठक आज बस्दै। गत भदौ 23 र 24 गतेको घटना सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगको म्याद 1 महिना थप गर्ने मन्त्री परिषदको निर्णय। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटी लिएर रिहा गर्न उच्च अदालत बुटवल इजलासको आदेश। र हेजबुल्लाहको पूर्वाधारलाई लक्षित गरी इजरायलद्वारा लेबननमा आक्रमण। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।